यो 19 मिटर ब्यान्ड 15,525 किलो हर्ज हो। यो समय तपाईँ आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। आफ्ना प्यारा श्रोताहरूको न्यानो माया र धेरै उत्साह दिने सकारात्मक प्रतिक्रियाहरूको सङ्गालो साथै लिएर आशाको बाणी कार्यक्रम डाँडा काँडा गाउँ बेसी हिमाल मधेश सुन्दर नेपालको सबै नेपालीलाई अनि मातृभाषा नेपाली बोल्ने अनि बुझ्ने प्रवासी नेपाली माझ पनि एउटा मन पर्ने कार्यक्रमको संज्ञाका साथ अगाडि बढिरहेको छ। हरेक दिनको कार्यक्रमहरू नयाँ र विशेष आत्मिकी बनाउनु, हरेक श्रोताको चाहनालाई समेट्ने प्रयास गर्नु र तपाईँ सबैलाई हाम्रो मुक्तिदाता को हुनुहुन्छ भनी परिचय गराउनु हाम्रो उद्देश्य हो। यसमा तपाईँले हामीलाई साथ दिनुभएको छ, यसको लागि तपाईँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौ। परमेश्वरको नामको महिमा होस्। आज पनि हामी बाइबलबाट शिक्षाप्रद सन्देशहरू सुन्नेछौ। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो अभिवादन साथ म तपाईँको आफ्नै आफन्त अर्थात् पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर पुनः यो रेडियो कार्यक्रम मार्फत तपाईँहरूको बिचमा उपस्थित भएको छु। श्रोता, मलाई आशा छ तपाईँले हाम्रा कार्यक्रमहरूलाई नियमित रूपमा सुन्दै हुनुहुन्छ र परमेश्वरसँगको यात्रामा आफूलाई अगाडि बढाउँदै हुनुहुन्छ र परमेश्वर को हुनुहुन्छ त्यसलाई जानेर उहाँबाट प्रशस्त आशिषहरू पनि प्राप्त गर्दै हुनुहुन्छ। आउनुहोस् तपाईँ हामी केही समय परमेश्वरसँग आफ्नो समय बिताउँ। आजको प्रस्तुतिलाई पस्कनुभन्दा पहिले म परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्नेछु। जीवी जिउँदो महान दयालु परमेश्वर, प्रभु यीशु, हामी धन्यवादी छौँ यो समय र मौकाको लागि। यो जीवनलाई हामी तपाईँको हातमा राख्दछौँ। विशेष गरेर यो रेडियो कार्यक्रम प्रभु तपाईँको लागि, तपाईँको निम्ति तयार गरिएको कार्यक्रम हो। यसलाई तपाईँको राज्य र महिमाको प्रचारको खातिर यो देश र सारा संसारमा पुर्याउनुहोस्, ताकि धेरै मान्छेहरूले प्रभु तपाईँको ज्योतिलाई देख्न सक्नुहोस् र तपाईँको राज्यमा आउन सक्नुहोस्। सबै बिन्ती प्रभु यीशुको नाम, आमेन। श्रोत साथी, हामी आजको प्रस्तुतिमा पनि आत्मसंयमको कुरा, सेल्फ कन्ट्रोलको कुरा हामी गर्दैछौँ। सन् 1970 अमेरिकामा एउटा सनसनीपूर्ण घटना घट्यो जसलाई इतिहासले वर्णन गरेको छ। त्यस बेला अमेरिकाको राजधानीको वाटर गेट भन्ने एक होटलमा अमेरिकाको राष्ट्रपतिका उम्मेद्वारका प्रतिपक्षी उम्मेद्वार र उनका समर्थक सहयोगीहरूको भेला भइरहेको थियो। त्यस बेलामा सत्तारूढ दलले तिनीहरूको जासुसी गरेको थियो। जब यो कुरा बाहिर आयो, अमेरिकाका मानिसहरू अत्यन्तै स्तम्भित भए। त्यस काण्डमा जी गार्डन लिड्डी भन्ने व्यक्तिको संलग्नता थियो। यो जासुसी काण्डमा उसको प्रमुख भूमिका देखिएकोले अरूलाई भन्दा उसलाई बढी जेल सजाय दिएको थियो। एक दिन उसले एउटा युवतीलाई केही अपराध काममा सहयोग गर्न आफ्नो सहयोग माग्यो। लिड्डीले ती युवतीलाई एउटा होटलमा खान बोलायो। तिनीहरूको बीचमा छलफल भइरहेकी बेलामा त्यस युवतीले उसलाई कसरी विश्वास गर्ने, अर्थात् उसले धोका दिँदैन भनेर कसरी यकिन गर्ने भनेर सोधिन्। यदि उनलाई समातियो भने, त्यस युवतीलाई पुलिसको हातमा सुम्पिने छैन भने कसरी विश्वास गर्ने? लिड्डीले आफूमा भएको आत्मसंयमतालाई प्रमाणित गर्न खोज्यो। उसले आफ्नो औँला टेबलमा भएको बलिरहेको मैनबत्तीमा राख्यो अनि उसको छाला बल्न नथालुन्जेल आफ्नो औँला झिकेन। आफूसँग कति आत्मसंयम छ भनेर लिड्डीले प्रमाणित गर्न खोजेको देखिन्छ। त्यस किसिमको आत्मसंयम र परमेश्वरबाट पाइने आत्मसंयममा आकाश जमिनको फरक पाइन्छ। श्रोता, लिड्डीले देखाएको आत्मसंयमलाई मूल्य र मान्यतामा हामी परिवर्तन गर्न सक्दछौँ वा मूल्य र मान्यताको आधारमा ती परिवर्तन हुन सक्छ। तर आत्मसंयम र अनुशासन भनेको सधैँ असलै हुनुपर्छ भन्ने पनि छैन। आज कयौँ मानिसले परमेश्वरका आज्ञाहरूलाई अक्षरस पालन गर्दा दुःख पाइरहेको हामीले देखेका छौँ। हुनसक्छ तपाईँ हामी मध्ये कयौँ व्यक्तिले युसुफ जस्तै नीति अपनाउँदा कष्ट र मुस्किलको जीवन बिताइरहनु परेको छ। पौल प्रेरित कोरन्थीका विश्वासीलाई लेखेको आफ्नो पत्रमा यसो भन्छन्, के तिमीहरूलाई थाहा छैन, दौडमा दगुर्नेहरू सबै दगुर्छन् तर इनाम चाहिँ एउटैले मात्र पाउँछ। तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड। खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्मसंयमी हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्छन् तर तिमीहरू चाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौ। यसकारण लक्ष्य नराखी म दौड्दिन, यसकारण लक्ष्य नराखी म दगुर्दिन, हावामा मुक्का हान्नेले जस्तो म मुक्का हान्दिनँ, तर म आफ्नो शरीरलाई कठोरता साथ सधाउँछु र यसलाई बसमा राख्दछु, नत्र त अरूलाई प्रचार गरेपछि म आफै चाहिँ अयोग्य ठहरिनेछु। पावलले कोरिन्थीका विश्वासीलाई लेखेको पत्र हाम्रो निम्ति पनि उत्तिकै महत्त्वपूर्ण र सान्दर्भिक छ आज जति त्यति बेलाका कोरिन्थीका विश्वासीहरूको निम्ति थियो। येशूका अनुयायी प्रखर वक्ता येशूको निम्ति सबै त्याग गर्ने महान विश्वासी पुरुष पावलले येशूसँग हिँड्नाले आफूसँग पापसँग र शरीरसँग मुकाबिला गर्नु परेको थियो र त्यो कुरा हामी पनि गरिरहेका छौँ। तर हामीले पनि यस्तो अनुभव भएर गुज्रनु पर्दा हामी एक्लै छौँ भनेर कहिले पनि ठान्नु हुँदैन। परीक्षा रूपी खडा भएका शरीर र महत्वाकांक्षा जस्ता तत्त्वहरूसँग लडेर जित्न सफल भएका मानिसहरूले स्वर्ग भरिनेछ भनेर भनिएको छ। त्यस बेला त्यस बारेमा तपाईँ हामी कति गम्भीर छौँ त श्रोता साथी, पाप र शरीरसँग सङ्घर्ष गरि नै रहनुपर्छ भन्ने पावलको भोगाइ छ। हामीले हाम्रो व्यक्तिगत जीवनमा भोगिरहेका छौँ होइन त, र यो सङ्घर्षमा हामी कसरी विजय हुन सक्छौँ त, के कस्ता हतियारहरू हामीले प्रयोग गर्नुपर्छ विजयी हुनको लागि। आत्मिक जीवनमा प्राप्त गर्नुपर्ने इनामको निम्ति जुन दौड पावलले दौडे त्यसमा उनी कत्तिको विश्वस्त थिए, र हामीले पनि आफ्नो आत्मिक जीवनमा प्राप्त गर्नुपर्ने इनामको निम्ति कसरी दौडने। पावलको जीवनबाट हामीले के सिक्न सक्छौँ त, जीवनको सङ्घर्षमा परमेश्वरमाथिको उनको विश्वास अटल भएको पावलले देखाउँछ। तर रोचक कुरा के छ भने उनी असफल पनि हुन सक्छन् भन्ने कुरा उनले लुकाउँदैनन्। यस कुराले हामीलाई हाम्रो जीवनमा कस्तो शिक्षा दिन्छ? पवित्र धर्मशास्त्र बाइबलको हिब्रु भन्ने पुस्तकले हामीलाई भन्छ, यसकारण यतिका साँचीहरूले ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले हर किसिमका बोझ र हामीलाई सजिलैसँग अल्झाउने पापलाई पन्छाएर हाम्रा सामुन्ने राखिदिएको दौड धैर्य साथ दौडौँ। येशूमा नयाँ जीवन बिताउन चाहनेहरूको पवित्र जीवन कस्तो हुन्छ भनेर पावल प्रेरितले कलसीका विश्वासीहरूलाई लेखेको आफ्नो पत्रमा भन्छन्। यदि हामी आत्मसंयम भएको अनुशासित जीवन बिताउन चाहन्छौँ भने हामी आत्मिकी दौडमा अवश्य नै विजय हुनेछौँ। हामी मानिसहरू पापको बोझले यति थिचिएका वा पिसिएका छौँ, हाम्रो आफ्नै शक्ति र बुद्धिले त्यसबाट माथि उक्लन सक्दैन। यदि विजयी जीवन, शान्ति र आनन्दको जीवन हाम्रो लक्ष्य हो भने त्यसलाई हामीले परमेश्वरमा नै खोज्नुपर्छ, अन्त होइन आफूमा होइन संसारमा पनि होइन। श्रोत साथी, हामीले प्राप्त गरेका सबै दक्षताहरूलाई व्यवहारमा ल्याउनुपर्छ। आत्मसंयम वा आत्मनियन्त्रण एकै दिनमा हामी हासिल गर्न सकिने वा प्राप्त गर्न सकिने कुरा होइन। जब तपाईँ हामी यी नीतिलाई आफ्नो दैनिकी जीवन बनाउँछौँ त्यसमा सफलता र असफलताको सामना पनि गर्दछौँ। यो कुनै ठुला ठुला कामहरूमा मात्र देखाउने पनि होइन, सानो तिनो र झिनो कुराहरूमा हामी कतिको संयम छौँ भनेर पनि देखाउन सक्छौँ। कतिपटक हामी जानेर वा नजानेर आत्मसंयमता अप्नाउनुबाट चुक्छौँ पनि। विश्वासको उत्तम लडाईँ लड, अनन्त जीवन पक्रिराख भनेर पावल प्रेरितले भन्छन्। मैले ती कुराहरू पाइसकेँ भनेर दावी गर्दिनँ, म अझसम्म सिद्ध बनिएको छुइनँ, तर जुन कुराको निम्ति क्रिस्टले मलाई पक्रनु भयो त्यसलाई हात पार्नको निम्ति म अघि बढिरहेको छु, पावल अगाडि भन्छन्। श्रोत साथी, हामी स्वभावैले कमजोर छौँ। आफ्नो कमजोरीहरूलाई जाँच्न तपाईँले आफूलाई परीक्षाहरूको बीचमा नपार्नुहोस्। प्रलोभन, लालचा, महत्वाकांक्षा तथा मनलाई लोभ्याउने आगोहरूको बीचमा हामी पर्दा त्यसलाई निभाउन कठिन हुन्छ भन्ने कुरा हामीले कदापि बिर्सनु हुँदैन। दुष्ट, खराब र नराम्रो जे छ त्यस्तो कुराबाट पन्छिएर हामी टाढै बस्नुपर्छ। त्यसै गरी अगाडि पावल भन्छन्, बरु तिमी येशू ख्रीष्टलाई पोसाक झैँ लगाऊ, तिम्रो पापको स्वभावलाई कसरी सन्तुष्ट पार्ने भन्ने कुरालाई सोच्न पनि नसोच। तपाईँका आफ्नै जीवनमा कुन कुन पक्षहरू छन् जसमा तपाईँले आत्मसंयमता अप्नाउनु पर्छ? खान नहुने कुराहरूबाट विजय पाउनुभन्दा घृणा, राग, द्वेष, इख र तितोपनबाट विजय पाउन कठिन छ तपाईँ हाम्रो लागि। आत्मसंयम अप्नाउन तपाईँको जीवनमा तपाईँले के कुराहरूमा परिवर्तन ल्याउन आवश्यक छ? श्रोता, यी वचनहरूलाई बुझ्ने शक्ति परमेश्वरले तपाईँलाई प्रदान गर्नुहोस्। तपाईँ संयमित जीवन जिउन होस्, यही हाम्रो कामना। आमेन।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप, आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौँ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org।
श्रोता साथी, तपाईँको बिचमा म एउटा कथा लिएर उपस्थित भएको छु। एउटा बाबु थियो जसको चारजना छोराहरू थिए। उनीहरूलाई ऊ उपयुक्त तालिम दिन चाहन्थ्यो। ऊ चाहन्थ्यो कि उसका छोराहरूले कुनै कुराको निर्णय हतारमा नगरून्। त्यसकारण उसले आफ्ना प्रत्येक छोरालाई नस्पातीको रुख खोज्न पठायो। नस्पातीका रुखहरू ऊ बसेको ठाउँबाट टाढा थिए। पहिलो छोरो जाडोको मौसममा, दोस्रो छोरो हिउँदको समयमा, तेस्रो छोरो गर्मी समयमा र कान्छो छोरो वर्षायाममा नास्पातीको रुखलाई खोज्न घरबाट निस्के। जब तिनीहरू सबै आफ्नो कामको निम्ति गए र पुनः फर्किएर आए र बाबुले तिनीहरू सबैलाई एक ठाउँमा बोलाए र सोधे, उनले भनेको नास्पातीको रुख कस्तो रहेछ भनेर वर्णन गर्न लगाए। पहिलो छोरोले भन्यो, उक्त रुख नराम्रो वा कुरूप रहेछ, निउरेको र भाँचिएको जस्तो। दोस्रो छोरोले भन्यो, होइन होइन, यो त हरियो पातहरूले जम्म भएको र प्रतिज्ञाद्वारा भरिएको थियो। तेस्रो छोरो उक्त भनाइमा असहमत भयो, त्यो त ढकमक्क फुलेको थियो, मिठो बासनाले भरिएको थियो र हेर्दा बडो सुन्दर थियो, र यो त यति महिमित कुरा थियो जसलाई आजभन्दा पहिले मैले देखेको थिइनँ। तर कान्छा छोराले आफ्ना दाजुहरूले भनेका कुरामा आफ्नो सहमति जनाएन र उसले त्यो भन्यो, त्यो त फल फलेर पाकेको थियो र फलहरू भूमिमा झरिरहेका थिए र पूर्ण जीवनयुक्त फल थियो। तब ती बाबुले आफ्ना छोराहरूलाई भने, तिमीहरू सबैले देखेको र वर्णन गरेका कुराहरूमा उनी सन्तुष्ट छन्, किनकि तिनीहरू प्रत्येकले उक्त रुखलाई भिन्नै भिन्न 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 मौसममा देखेका थिए र उक्त नस्पातीको जीवनलाई उनीहरूले हेरेका थिए। उनले भने, तिमीहरूले एक मौसममा देखेको आधारमा उक्त रुख यस्तै छ रहेछ भनी भन्न सक्दैनौ, किनकि खुसी आनन्द त्यो रुखको जीवनमा जीवनबाट आउँछ, त्यसलाई उसको जीवनको अन्त्यमा मापन गरेर मात्र पाइन्छ वा देख्न सकिन्छ। जब सबै मौसमहरू भएर त्यो रुखको जीवन गुज्रन्छ, त्यसलाई हेरिन्छ, तब मात्र हामी उक्त रुखको बारेमा भन्न सक्छौँ। यदि तपाईँ जाडोको समयमा रुखलाई हेरेर त्यो यस्तै कुरूप रहेछ भने छोडिदिनुभयो भने तपाईँले त्यसको वसन्तमा ल्याउने प्रतिज्ञाहरूलाई गुमाउनुहुनेछ र समरको सुन्दरता र वर्षायामको पूर्णता तपाईँ देख्न सक्नुहुन्न। त्यसकारण एक मौसमको दर्दले तपाईँको आनन्दलाई नष्ट नगरो।
Thank you.
सुईले समय सकिन लागेको संकेत गरिसकेको छ। श्रोतासँग अरू समय बिताउने चाहना हुँदा हुँदै पनि हामीले कार्यक्रमबाट विदा माग्ने समय आइसकेको छ। हाम्रो कार्यक्रमको विषयमा जानकारी लिनको लागि हाम्रो कार्यक्रममा सम्पर्क गर्नका लागि हाम्रो ठेगानाको बारेमा यहाँलाई जानकारी गरौं। आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। यसै गरी श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 9816551020, 9816551020, र अर्को 9818535555, 9818535555। श्रोता, तपाईँ हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस यस प्रकार छ: nepal@awr.org। यदि तपाईँ हामीलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईँ www.awr.org मा जानुहोस् र त्यहाँ तपाईँले हाम्रो सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। हवस् त श्रोता, हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा एकचोटि फेरि हामीलाई धन्यवाद दिँदै भोलि फेरि यही स्टेशन र यही समयमा भेट्ने बाचा गर्दै प्राविधिक साथी राजेश सार, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग बिदा माग्दछौ। परमेश्वरले तपाईँलाई धेरै धेरै आशिष दिनु भएको होस्। नमस्कार।